कि चूंकि मैं दीनदार हूं हर नमाज पर अपना स्तर तलब कर रहा है, नहीं मालूम कौन कौन से अमल को अंजाम दे रहे, मुझे दौलत मिले, बाद में से दौलत ना मिले और ये दीन से दूर चला जाए, तो ये किस बात की मैं साथ मांगी? ऐसी चीज दीन से मांग रहा है जिसका दीन ने वादा नहीं किया, दीन ने वादा नहीं किया कि तुम मेरे ऊपर अमल करोगे तो मैं तुम्हें दौलत से कर दूंगा, दुनिया का दौलत और शरीर इंसान बना दूंगा, दीन ने वादा नहीं किया। अब अगर ये दीन से ये तवक्को कर रहा है, दीन से ये मांग रहा है और नहीं मिलता और दीन से दूर चला जाता है, तो इसकी असली हकीकत क्यों दीन से वो चीज मांग रहा है जो दीन ने देने का वादा नहीं किया? एक बार ये इसकी मिसाल से दूसरी मिसाल से उस शख्स को समझिए कि जो सही चीज मांग रहा है गलत तरीके से मांग रहा है, ऐसे देने ने ऐसा दीन ने देने का वादा नहीं किया, ऐसा भी था उत्तर वो कह रहा है खुदा मुझे दौलत नहीं चाहिए, मुझे रोजी चाहिए, रिस्क चाहिए, ठीक है ये बात सही है, अल्लाह तआला ने रिस्क का वादा किया, ला नसअलुकुम रिस्कन फरमाता फरमाता ला नसअलुकुम रिस्कन फरमाता, हम तुमसे रिस्क नहीं मांग रहे, हम तुम्हें रिस्क देंगे, खुदा मुताला ने वादा किया। ये सही चीज मांग रहा है अल्लाह से, लेकिन कैसे मांग रहा है? ये सोच रहा है मैं घर में बैठा रहूंगा, नमाज पढ़ता रहूंगा, मेरा रिस्क नहीं मिलता रहेगा, मांग तो सही चीज रहा है, तरीका गलत है, खुदा मुताला ने तरीका नहीं दिया। तो आप और मैं सबसे पहले ये देखते हैं, अब जब कि आप दीनदार हैं, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, आप दीन की तरफ तवज्जो दे रहे हैं, सबसे पहले देखें आपको दीन से चाहिए क्या, क्या मांग रहे हैं? जो आप मांग रहे हैं वो दीन ने वादा किया है या नहीं किया है, पहली बात का। दूसरी बात, जो आप मांग रहे हैं जिस अंदाज में आप चाह रहे हैं, दीन ने देने का वादा किया है या दीन ने देने का वादा नहीं किया, ठीक है? अगर आप इस तरीके से चले तो फिर आपका दीन आपको असर देगा। अच्छा, इन दो बातों में से एक और बात भी असर करता है, इंसान बेअसर चीज को लेकर लंबी मुद्दत तक बाकी नहीं रहता, अगर किसी चीज का असर नहीं है बहुत लंबी मुद्दत तक वो चीज नहीं रही है। मिसाल के तौर पर लेकिन अगली शायद घड़ी सही है, या फिर थोड़ी सी पांच शायद चेज चल रही है, अगर ये घड़ी काम ही ना करे कितना असर है आप इसको यहाँ पे लगा छोड़ देंगे, अगर घड़ी काम कर रही है कि यहाँ पे रहेगी लोग उसे अप्रिशिएट भी करेंगे कि यहाँ पर ये रखी है, लेकिन अगर ये घड़ी काम नहीं करे महीने दो महीने तीन महीने तक कोई बर्दाश्त करेगा इसे बात बात उठा के फेंक दें। अगर आपके और मेरे दीन ने असर नहीं दिया लंबी मुद्दत तक दीन बाकी नहीं रहेगा, लोग दीन से तंग आने वाले, हर दीन से भी तंग आ जाते हैं अगर दीन असर सही देता है। बस ये बात बहुत इंपॉर्टेंट है कि कोई चीज असर दे, क्योंकि अगर वो असर नहीं देगी तो लोग बाकी नहीं रहेंगे। लेकिन ये बात भी इंपॉर्टेंट है कि पता चले इसका असर है क्या, और दूसरी बात भी इंपॉर्टेंट है वो ये है कि इसके असर को हासिल करने का तरीका क्या होना चाहिए। अब मैं तीनों के ऊपर काम करने की कोशिश करता हूँ, पहली बात को छोड़ देते हैं कि अगर असर नहीं देगा तो कोई फायदा नहीं होगा, इसके ऊपर मजीद बहस नहीं करते, इसके ऊपर बात करते हैं जो दीन से हमें लेना है वो क्या चीज लेनी है, और जो दीन ने देना है तो वो किस तरीके से देना है। दुरूद भेजे मोहम्मद वाले वाले कि अगर हम दीन पर अमल करेंगे तो मशहूर हो जाएंगे दुनिया के अंदर, क्या दीन ने वादा किया क्या? नहीं नहीं, बहुत सारे लोगों ने दीन के ऊपर अमल किया है नामी में उनकी कोई शोहरत नहीं हुई, और किसी तौर पर नहीं कह सकते इनके अंदर दीन काम का, नहीं दीन काम भी नहीं था, दीन अच्छा था शोहरत भी नहीं हुई, क्योंकि अल्लाह के दीन ने शोहरत देने का वादा नहीं किया। अब अगला सवाल करते हैं, क्या दीन ने ये वादा किया है कि हमेशा दौलत देगा? नहीं नहीं, दीन ने ये वादा भी नहीं किया। बहुत सारे लोग ऐसे हैं जिनका दीन अच्छा दीन था, जिंदगी की मुश्किल में मुबतला थे, बाकी मुश्किल में मुबतला थे, और दीन में भी कोई कमी नहीं थी, इसका मतलब दीन ने दौलत देने का वादा नहीं किया। अच्छा, क्या दीन ने वादा किया कि हमेशा ताकत हमारे पास रहेगी? कई वादा है हमारे पास, اگر یہ وعدہ ہوگا تو کربلا کیوں نہیں؟ ظاہری طور پر طاقت نہیں تھی، ظاہری طور پر طاقت نہیں تھی، مثلاً اللہ کے رسول نے کیا صاف صاف نہیں گزارا تھا؟ اتنی مدت میں 13 سال باقی کے اندر رہے، کمزوری جو پڑھا تھا مدینہ کے اندر بار بار دشمن محاصرے میں کر لیتا تھا، مسلمانوں کی کمزوری کا زمانہ آتا تھا، اس کا مطلب ہے دین نے یہ وعدہ بھی نہیں کیا، طاقت کا وعدہ نہیں کیا ہے، شہرت کا وعدہ نہیں کیا ہے، دولت کا وعدہ بھی نہیں کیا، پھر دین نے وعدہ کیا کیا؟ تو مجھ سے بہت کو جواب دیا گیا دین نے وعدہ کیا جنت میں لے کے جائے گا، لیکن یہ آخرت کا وعدہ ہے، دنیا میں کیا وعدہ کیا؟ آخرت کا کیا جو مرنے کے بعد ملے گا؟ میں تو ابھی دنیا کے اندر زندگی گزار رہا ہوں، تو مجھے اس دنیا میں کیا ملنے والا ہے؟ سب سے پہلے مجھے یہ دیکھنا پڑے گا جو دین نے مجھے وعدہ کیا، دولت نہیں دیتا شاید آ جائے دین پر عمل کرنے سے، وعدہ نہیں کہ سب سے ہو طاقت میں نہیں شعلہ کو نہیں شاید آ جائے، جو بھی نہیں ہے سب کو نصیب ہو رہا ہے، سب کو مل رہا ہے، اللہ کے نزدیک اہم بھی نہیں ہے، اللہ کے نزدیک اہم بھی نہیں ہے۔ ایک بہت نفیس روایت ہے ہمارے پاس، وہ روایت ہمارے ذہن کے اندر موجود ہے تو ہم ٹھیک کو سمجھنے میں آسانی رہتی ہے۔ فرمایا اللہ کے نبی نے کہ اگر دنیا کی حیثیت اللہ کا نزدیک مچھر کے پر کے برابر بھی ہوگی تو کافروں کو نہ دینا، ہم مسلمانوں کے پاس دنیا کم ہے، جو خدا کا انکار کر رہے ہیں ان کے پاس دنیا زیادہ ہے، فرعون کے پاس دنیا زیادہ تھی حضرت موسیٰ علیہ السلام کے مقابلے میں، جب اسلام کی اعلان اسلام کے اعلان کا وقت آیا ہے تو ابو جہل اور ابو لہب کے پاس دنیا زیادہ تھی رسول خدا کے مقابلے میں، خدا نے بتایا کہ کیوں دنیا ان کو دی ہے، یہ روایت کہہ کے اگر دنیا کی حیثیت اللہ کے نزدیک مچھر کے پر کے برابر بھی ہوگی تو کافروں کو نہیں دیتا، اس کا مطلب ہے اس کے برابر نہیں ہے، ہمارا سوال ہمارے گھر میں کافی ہے، دین ہمیں کیا دینا پڑے گا؟ دین یہ نہیں کہتا کہ ہم تمہیں طاقت دیں گے، دین کیا کہتا ہے؟ کہتا ہے ہم تمہیں اطمینان دیں گے، دین نہیں کہتا کہ ہم تمہیں ہمیشہ دشمن کے اوپر طاقت دیں گے، لیکن دین کہتا ہے ہم تمہیں امن کا احساس دیں گے، دین نہیں کہتا ہے کہ ہم تمہیں ہمیشہ دولت دیں گے، لیکن کہتا ہے کہ ہم تمہیں بے نیازی کا احساس دیں گے، بے نیازی کا احساس دیں گے، دونوں میں بڑا بڑا سب فرق ہے، میں کسی چیز کو بھی بیان کرنے کی کوشش کرتا ہوں، درود بھیجے گا محمد علیہ وسلم، چیز ہوتی ہے جس کی وجہ سے وہ بے نیاز ہو جاتا ہے، مثلاً میرے پاس پیسہ ہے، پیسہ ہونے کی وجہ سے میں بے نیاز ہو گیا، تو یہ جو بے نیازی ہوتی ہے یہ بھی دراصل محتاجی ہوتی ہے، کیونکہ آپ پیسے کی وجہ سے بے نیاز ہوئے، آپ سمجھ رہے ہیں کہ آپ پیسے کی وجہ سے بے نیاز ہوئے، دراصل آپ پیسے کی محتاج ہو جائیں، اگر وہ نہیں ہوا تو پھر آپ کی بے نیازی ختم ہو جائے گی، اہل بیت نے فرمایا بے نیازی وہ نہیں ہے جو چیزوں کی وجہ سے آئے، بے نیازی وہ ہے جو چیزوں سے بے نیاز ہے، چیزوں سے بے نیاز ہے، یعنی حضرت ابو ذر بھی بے نیاز ہے اس وجہ سے کہ ان کے پاس پیسہ ایسا ہے، نہیں اس وجہ سے کہ ان کو پیسے کی ضرورت کا احساس ہی نہیں ہے، بے نیاز انسان ہے، یہ دین نے ہمیں وعدہ کیا کہ ہم تمہیں ایک ایسی بے نیازی دیں گے جو چیزوں کی وجہ سے نہیں ہوگی، تمہارے اپنے اندر بے نیازی ہوگی، یہ نہیں ہوگا کہ جب تم دین کے راستے میں چلو چلو دشمن نہیں ہوگا، نہیں دشمن تو ہوگا، اتنا شدید دشمن ہو سکتا ہے جیسے شب عاشورہ میں سید الشہداء دشمنوں کے درمیان، یہ ہو سکتا ہے، لیکن کیا دے گا دین؟ کیا دے گا دین؟ کیا رہا ہے دشمن کے ہوتے ہوئے بھی تمہیں خوف نہیں آئے گا، تمہیں امن کا احساس ہوگا، اندر سے مطمئن رہو، یہ دین ہمیں دینا چاہتا ہے، سب سے پہلے آ کے دیکھیں دین آپ کو کیا دینا چاہتا ہے، اچھا وہ کہنے کو یہ کہ اس سمجھ رہے کہ اگر دین پہ عمل کریں گے دولت کبھی نہیں آئی ہے، نہیں آئی ہے، خدا کا یہ بنیادی طور پہ دینا چاہتا ہے، لیکن آج طاقت کبھی نہیں آئے گی، آئے گی ضرور آئے گی، اللہ فرماتا ہے زمین کے اندر تم کو طاقت دیں گے، زمین میں تم کو رہنما بنائیں گے، بل نريد انهم على الذين استضعفوا في الارض ونجعلهم ائمه ونجعلهم ورثه، زمین کے وارث تم بنو گے، زمین کے لیڈر تم بنو گے، یہ خدا کا کل کا وعدہ ہے، لیکن اصلی جو دینا چاہتا ہوں یہ نہیں ہے، دینا مجھے اور چاہتا ہوں، اب سوال کیا کرتی ہے کہ یہ ملے گا کیسے؟ جو اندر کی بے نیازی ہے، اندر کی طاقت ہے، جو خدا کی طرف سے دیا ہوا اطمینان ہے، یہ سب ہمیں کہاں سے ملے گا؟ اس کے لیے بنیادی ترین نقطہ کون سا ہو سکتا ہے؟ دو تین آپشن ہیں، دو تین راستے ہیں، میں دو تین کو بیان کرتے ہوئے اصل کی طرف پڑھنے کی کوشش کرتا ہوں. درود بھیجے گا محمد علیہ وسلم. ایک راستہ یہ ہوتا ہے کہ ہم یہ سوچیں ہم سب سے عبادتیں کرتے رہیں گے، دین میں جو دینا ہے وہ ہمیں ملتا رہے گا. ایک راستہ یہ ہوتا ہے، مثال کے طور پر اگر کسی کے اوپر پریشانی آتی ہے تو ہم اسے کہتے ہیں عبادت اور کرو، صحیح نہیں، اور پریشان ہو کیا کرے، کہتے ہیں اور عبادت کرو. کچھ وقت پہلے میں لاہور میں اپنے اللہ کے قاری بھائی پر سایا، اس نے کہا کہ میں ایک زمانے میں بہت عبادت نہیں کرتا، اب میرا دل عبادت سے ختم ہو گیا، مجھے کیا کرنا چاہیے؟ میں نے اسے کہا تم ساری عبادت میں چھوڑ دو، صرف واجب پہ عمل کرو بس. کہنے کی بہت عجیب بات ہے، میں جب کسی کے پاس جا رہا تھا ان سے کہتا تھا کہ اس حالت کو دور کرنے کے لیے بڑا عبادت کرو. آپ پہلے آدمی جو کہہ رہے ہیں کوئی عبادت نہیں کرو، صرف واجب آ جاؤ، میں اس کو ہاں نہیں کروں، لیکن محنت نہیں ہو کرو. بہت ساری چیزیں صرف عبادتوں سے نصیب نہیں ہوئی. مثال کے طور پہ ایک آدمی کہہ رہا میں مشکلات میں ہوں، اس مشکل کا حل کہاں سے کروں؟ میں اس کو بتا دوں اس عبادت کو کروں، اس عبادت کو کروں، اور عبادتوں پر ڈھیر لگا دوں اس کے اوپر، میں بتا رہا ہوں پھر بھی شاید نہیں ہوگا. دین اسلام صرف عبادتوں کے اوپر نہیں بنا ہوا، عبادتیں بہت امپورٹنٹ ہے، اس کے بغیر زندگی گزر نہیں سکتی ہے. عبادتیں واجب ہیں، اس کو انجام دینے کی جہاں تک چلے جائیں گے، لیکن صرف عبادتوں پر پوری سوسائٹی بناتے ہیں. اگر صرف یہ کرنا ہوتا افغانستان سب کو مسجدوں کے اندر بھیج دیتا، سارے کام بند کر دیتا، سب سے کہتا تو سب کے سب 24 گھنٹے میں سے 20 گھنٹے والے میں کرتے ہیں، خدا نے نہیں کیا. سب سے امپورٹنٹ پوائنٹ کون سا ہے؟ کیونکہ ہم کام پر مینجمنٹ بینک نہیں ہے کہ ہم اس کے اوپر بہت دیر تک بات کریں، تو ہم خود کو پوائنٹ کے اوپر اگر جا کر اس کے اوپر میں چاہتا ہوں کہ اگر تو ایسی بات درج کروں کہ جو آپ کا کام آ سکے. جس جگہ کے اوپر سب سے زیادہ محنت کرنی پڑے گی وہ اخلاقیات کا میدان ہے، وہ عبادات کا میدان نہیں ہے. ہم تو غلط سمجھتے ہیں، ہم لوگ اپنی تمام مشکلات کا حل چند عبادتوں کے اندر ڈھونڈنے کی کوشش کرتے ہیں، اس کی وجہ ہے ہم لوگوں کے سامنے. میں ایک مثال آپ کی خدمت میں عرض کرتا ہوں. فرض کریں اگر مجھ سے کوئی کہے گئے کہ بھائی ایک غریب کا پیٹ بھرو، ایک کوئی ایمان بھرے کہ ایک غریب کا پیٹ بھرو، اور دوسرا مجھے کوئی ایمان بھرے ایک غریب کو احترام دو، صحیح ہے؟ تو دولت مند آدمی کے لیے آسان کام کون سا ہے، پیٹ بھرنا یا احترام کرنا؟ میرا اپنا یہ خیال ہے دولت مند آدمی کے لیے پیٹ بھرنا بہت آسان کام ہے، پیسے دے گا پیٹ بھر جائے گا. لیکن دولت مند آدمی جو بہت مشکل ہوگا وہ کیا ہوگا؟ وہ غریب کا احترام کرنا، یہ بہت مشکل ہوگا. اچھا ہماری سوسائٹی کس بات پر چل رہی ہے؟ ہماری سوسائٹی چل رہی ہے پیٹ بھرنے کے لیے. مثال کے طور پر اگر کوئی آئے مجھ سے کہے کہ میں مجھے کوئی بات پوچھے اور میں اسے جواب دے رہا ہوں اگر تمہیں یہ چاہیے نا تو تم روزانہ 10 رکعت نماز پڑھو، یہ آسان ہوگا. یا میں اسے کہوں اگر تمہیں یہ چاہیے روزانہ صرف سچ بولو تو روزانہ 10 رکعت نماز پڑھنا اس کے لیے آسان ہوگا، یا روزانہ سچ بولنا اس کے لیے آسان ہوگا؟ نماز بہت آسان ہوگا، 10 رکعت کھڑے ہو کے نماز پڑھی کتنی دیر لگے گی؟ 25 منٹ لگیں گے. اور روزانہ سچ بولنا 24 گھنٹے سچ بولنا ہے، ممکن ہر 5 منٹ میں چیلنج شروع ہو جائے گا سچ بولنا ہے جھوٹ بولنا. اچھا ہماری سوسائٹی کس بات پر لے گی؟ 10 رکعت نماز پڑھ، اور وہ جو غریب کے معاملے میں کیا لے لے گی؟ بولے لے کے پیٹ بھر جائے گا. یہ ہماری مشکل ہے، نہ ہم غلطی کر رہے ہیں. اور جتنا ہمارا اصرار بڑھ رہا ہے اوپر بڑھتا چلا جا رہا ہے، جس کی بہت ضرورت ہے. وہ یہ تصور نہ کرے کہ میں یہ کہہ رہا ہوں کہ عبادت کی اہمیت نہیں ہے، کیسے ہو سکتا ہے؟ اگر کوئی انسان صلاح کر رہا ہو جاؤں گا بجے کی نماز قضا کر رہا ہو اور یہ سوچے میرا دن اچھا ہو سکے اللہ کی بندگی میں گزرے نہیں گزر سکتا، مجھے نہ کرتا رہتا ہوں. और हमारी सोसाइटी में बदकिस्मती से इस बात का तवज्जो नहीं दे पा रहे हैं जो सात हिस्सा है उस पर अमल करना जरूरी है। हम इस बहुत सारे लोग ये सोच रहे होंगे नहीं गए पहले की नमाज कजा भी पढ़ लेंगे कोई बात नहीं होगा जिंदगी मुश्किल से चलती चली जाएगी। जो खुदा ने चाहा है इबादत के अंदर वो नहीं करेंगे जिंदगी में कामयाबी नसीब नहीं होगी, उसको उसी तरह करना पड़ेगा जिस तरह खुदा ने चाहा है। उसके बाद जो चीज चाहिए वो अखलाकियात है, अखलाकियात पे मेहनत करनी पड़ेगी। आप अल्हम्दुलिल्लाह एक ऐसे माहौल के अंदर है जहाँ पर एक दूसरे के साथ रबते हैं, एक दूसरे के साथ चलना नहीं आपका उठना बैठना है और मौके मसाइल के अंदर मिल जुल कर चीज़ों को लेकर चलता होता हूँ और किसी भी जगह पर माशरे को बनाना पड़े, लोगों को मिलकर कोई इज्तिमा बनाना पड़े, कोई माशरे को तश्कील देना पड़े, पहली चीज हमें चाहिए वो अखलाकियात। अगर अखलाकियात सही है माशरा सही रहेगा, अगर ये सही नहीं है तो मैं गारंटी से कह रहा हूँ कि किसी भी सूरत में काम सही नहीं हो पाएगा। और मुझे मैंने अपनी हिम्मत नर्स किया दौलत आपका शोरत के उन्वान से वो सभी मिल जाएगा अगर अखलाकियात सही है, ये सब कुछ भी नसीब हो जाएगा अगर अखलाकियात सही है। अच्छा अगर अखलाकियात सही करते हैं हमें तो हमें किन चीज़ों पर तवज्जो देना चाहिए, किस पॉइंट को पहला पॉइंट बनाना चाहिए। हर कौम के अपने मसाइल हैं, हर दौर के अपने मसाइल हैं। मैं एक मिसाल देता हूँ आपकी हिम्मत में, जो अल्लाह के रसूल के ज़माने में मुश्किल कुछ और थी हमारे ज़माने में मुश्किल कुछ और है। दोनों मुहाल में हैं लेकिन मुश्किल की नौयत बिल्कुल तब्दील है। मिसाल करता हूँ दूर भेज रहा हूँ अहमद वाले वाले मांगे तो तुम उसको दो, अगर तुम्हारे सामने कोई हाथ फैला रहा है तो उसके हाथ को रद्द मत करो उसको दो। पता नहीं ना इतनी चीजों में लिखा है कि अगर कोई मांगता है और नहीं देता सामने वाला तो उसके लिए ये मुश्किल है खुदा महरूम कर देगा। लेकिन आज मैं कितना प्यास करूंगा क्या मैं कराची में रहते हुए इस पर अमल करूँ तो हर चौराहे पर मांगने वाले कितने मिलेंगे, मुझे सबको देता चला जाऊंगा। अरे अली ने खुदा ये चाह रहा है क्यों नहीं चाहता। हाँ उसकी वजह यह है कि हम ये कहेंगे अल्लाह के रसूल के जमाने में मामला कुछ और था, इस दौर में मामला कुछ और है। अल्लाह के रसूल के जमाने में मामला क्या था, हत्ता काफिरों के अंदर जाहिलियत के दौर के अंदर मामला इस तरीके से था। रसूल खुदा के दादा का जमाना था, अरबों के अंदर कहत आ गया था, मक्का में कहत आया था, मुश्किल आ गया थी। उस जमाने में दस्तूर यह था कि कोई शख्स किसी से मांगता नहीं था। रसूलुल्लाह के जमाने में ऐसा था कोई किसी से मांगता नहीं था। क्यों नहीं मांगता था, इस वजह से नहीं कि मांगना हराम है, उनकी नाम बढ़ जाती थी, बेइज्जती हो जाती थी। मांगते थे अरब के नजदीक मांगना ऐसा था कि आप गर्दन पर शमशीर लगवा ले ये आसान है, मांगे नहीं करें। अरब के जमाने में ऐसा था अल्लाह के रसूल के जमाने में, तो उसमें ये था कि ये लोग नहीं मानते थे, कहर का जमाना था, लोगों के पास खाने को नहीं था, तो एक और तरीके का करते थे। वो सोचते थे अगर हमने किसी से खाना मांग लिया तो ये तो हमारी जिंदगी बर्बाद हो या बेइज्जत हो, तो मांगते तो नहीं थे तो क्या करते थे। जब किसी के पास खाने को कुछ नहीं होता था तो अपने बीवी बच्चे को ले जाता था सहरा में। सहरा के अंदर काले आदमी का खेमा लगाकर खेमे के अंदर अपने आप को बंद कर लेते। आप सोचें 50 डिग्री 55 डिग्री में सहरा में कोई जाए खेमा लगाए खेमे को चारों तरफ से बंद करके मिट्टी डाल दे, सही है, कितनी देर जिंदा रहेंगे बगैर खाने पीने के, एक दिन डेढ़ दिन बढ़ जाते थे। खेमे के अंदर मर के खुदकुशी कर लेते थे, मांगते नहीं थे। अरब ऐसे 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 ज्यादा उस जमाने में क्यों होने लगा, लोगों ने सच्चा खुदकुशियां करना शुरू कर दिया। तो अल्लाह के रसूल की दादा ने एक और काम शुरू किया, उन्होंने लोगों से कहा कि लोगों को ये जो खाने का आबा है इसके ऊपर लोगों ने ऊँट बकरियां कुर्बान की हैं, जो खाने काबा के ऊपर लोगों ने ऊँट और बकरियां कुर्बान की हैं मैं उसका गोश्त शोरबा बनाकर तुम्हें खिला रहा। मानते नहीं थे, उनसे उन्होंने कहा कि देखो ये मैं नहीं खिला रहा हूं, आपकी कब्र तुम्हें खिला रहा है। फिर वो लोग राजी होते थे कि हाँ हमारी इज्जत महफूज है, हम इस खाने को खाएंगे। वहां पर कल्चर किया था, नहीं मांगते थे वो, चूंकि नहीं मांगते थे वो खुशी कर लेते थे। उस जमाने में अल्लाह रसूल ने कहा कि अगर कोई तुमसे मांगे तो तुम जिंदगी में कुछ भी कर सकते हो, करो उसके हाथ पर हल्का कर। और ये कहा कि मांग लो, इस सूरत में कहा कि मांग लो, मरने से मरने की कोशिश मत करो, खुशी मत करो। और नहीं मांगे कितनी रिवायतों में कहता रहा था खुशी करना हराम है, ये है वो है, वो सब इस कॉन्टेक्स्ट के अंदर था कि लोग मांगते नहीं थे वो खुशी करते थे। अच्छा बात के जमाने में क्या है, मामा प्रोफेशन है, पेशा है, इसका उससे कोई ताल्लुक नहीं है। अच्छा ये रिवायत इस वक्त कहां पर अमल में लाई जाएगी, जो अल्लाह रसूल ने फरमाई कि अगर कोई मांगे हमारे सामने हाथ कर ले तो उसमें से ना पूरा करो, हम कहेंगे कोई ऐसा बाइज्जत फर्द हो जिसने जिंदगी में कभी नहीं मांगा है, और तुम्हें बताओ ये बाइज्जत आदमी इसने जिंदगी में कभी नहीं मांगा, अब अगर तुम्हारे सामने आया तो तुम उसको मुकम्मल इज्जत और एहतराम के साथ पेश आओ। हाँ यहाँ पे अमल में आ गया, मसला यही मसला होता है, लेकिन उस जमाने में कल्चर कुछ और था, आज के जमाने में कल्चर कुछ और हो चुका है। हमें देखना पड़ेगा हमारी जिंदगी में हमारे जमाने के अंदर दीन पर अमल किस सूरत में होगा। तो मैं आखिर में चंद साले अपने अंदर दर्ज करता हूँ, अगर कोई चाहता है अपने दीन के ऊपर अमल करे, अपनी जिंदगी को बेहतर बनाने की कोशिश करे, और वो किसी की चाहिए। आज की दुनिया अपना तकनीक की दुनिया है, और मैं हमेशा एक बात सोचता हूँ कि अभी जब मेरे दोस्तों ने आगे हमसे कहा कि आप यहाँ पर आए हमारे दरस है, तो मैं क्या कहता हूँ, लोगों के पास जिंदगी मुश्किल आ गया, अगर दीन मुश्किल को हल नहीं कर सके तो गुफ्तगू करने का फायदा नहीं है, हमें रिजल्ट चाहिए। अगर मेरे पास गाड़ी है तो मेरे काम आती है, मैं यहाँ से वहाँ जाता हूँ, गाड़ी के अंदर जाता हूँ, अगर गाड़ी मुझे लेके नहीं जाए तो मेरे पास गाड़ी का कोई फायदा नहीं है, मुझे भेज देनी चाहिए। तो अगर घर है जिसमें मैं रहता हूँ, मेरे काम आता है तो सही है, नहीं काम आता है तो मुझे घर की कोई जरूरत नहीं, मुझे क्या करना है। अगर दीन है, दीन को मेरे काम आना चाहिए, दीन से मेरी जिंदगी की कोई मुश्किल हल होनी चाहिए। एक नजर उसकी नजर है जो कहता है मुझे मुश्किल दुनिया में हल करानी, मुझे आसान हल कराना, बहुत अच्छी नजर है, बहुत गहरी नजर है। लेकिन ज्यादातर लोग ऐसे नहीं होते, ज्यादातर लोग ऐसे नहीं होते, वो दीन के जरिए दुनिया की मुश्किल को भी हल करना चाहते हैं। अगर दुनिया की मुश्किल को हल करना चाहते हैं, रास्ता कहाँ से, रास्ता अल्लाह की आपसे, रास्ता इबादत से नहीं, आपको अल्लाह की आपसे अमल करना पड़ेगा। अखलाकियात पर अमल करने में मैंने अर्ज किया, हर दौर में कुछ मुश्किलात होती हैं, रसूल के जमाने में मुश्किल का अंदाज कुछ और था, आज के जमाने में मुश्किल का कुछ और अंदाज होता है, लेकिन दोनों का हल दीन के पास होता है। अब हमारी जो मुश्किल है इस जमाने के अंदर वो कौन सी है जो हमारे मन कहेंगे सबसे बड़ी मुश्किल है, और इसको हल करने के लिए दीन ने क्या कहा है, मैं चंद मिनट सर्च करूंगा। दूर नहीं मुझे समझ आता है कि हमारे दौर को जो सबसे बड़ी मुश्किल है जिसने हमारी जहनों को हमारी फिक्रों को तबाह किया हुआ है, वो ये हम सबसे बात दो शख्सियत है, अंदर से कुछ और है बाहर से कुछ और है, हमारी सबसे बड़ी मुश्किल ये है। अगर मुझसे कोई कहना फजर की नमाज में वो नहीं पढ़ रहे सही है गलत है, बिल्कुल गलत है, 100% गलत है, मुझसे कोई कहे लोग अंदर कुछ और है बाहर कुछ और है, फजर की नमाज बड़ी मुश्किल है ये बड़ी मुश्किल है, मैं कहूँगा ये बड़ी मुश्किल है, क्योंकि अगर दोनों एक जैसे हो गए अंदर और बाहर के तो फजर की नमाज पर बहुत पढ़ लेंगे, वो बहुत पढ़े पड़े, लेकिन अगर ये दोनों अलहदा है तो फिर दिखावे के लिए कुछ करेगा अंदर से कुछ और। मुझसे कोई कहे पहले कौन सी मुश्किल हल होनी चाहिए, पहले की नमाज पढ़े या पहले अंदर बाहर एक होना चाहिए, तो मैं कहूँगा पहले अंदर बाहर एक होना चाहिए। इस खासे में अपनी अंदर का असर कि हमें सोसाइटी में मुश्किल है, आपको मुझे जो पहला कदम उठाना पड़ेगा अपने आप से चला अपनी इसलाह के लिए, वो पहला कदम ये कदम होगा मुझे हमें कुछ ऐसा करना पड़ेगा कि हमारे जाहिर और बातिन में कोई फर्क ना। अच्छा ये काम होता कैसे है, कहीं पर अगर हम ये कहते हैं आपके जाहिर और बातिन में फर्क नहीं आए और कोई हमसे कहता है ठीक है अगर मुझे काल آدمی پسند نہیں ہے اور وہ میرے سامنے آ جائے میں کیا کہوں اس سے کہ میں آپ کو پسند نہیں کرتا ہوں. اس کے نتیجے میں کیا ہوگا, جھگڑے بڑھنا شروع ہو جائیں گے. تو کیا یہ حال ہے اللہ کے نزدیک نہیں, دین کے نزدیک حل نہیں ہے. دین کے نزدیک حل کیا ہے؟ دین سب سے پہلے ڈیمانڈ کرتا ہے تمہیں یہ پسند کیوں نہیں آنا. آپ کہیں گے اس کے اندر بڑا بڑا خرابی ہے, تو سوال یہ ہوگا کہ تمہارے پاس کوئی خرابی نہیں ہے, تمہارے اندر اتنی خرابیاں تھیں اللہ نے ریجیکٹ نہیں کیا, تمہیں کس نے حق دیا گیا کہ اس کی خرابی کو اس کو ریجیکٹ کرے. آپ کہیں گے اس کی فلاں برائی میں بتایا جائے, پھر اپنے آپ سے سوال کرنا پڑے گا خدا کو میری کتنی برائی میں بتایا, کیا اس نے میری برائی کو آشکار کیا لوگوں کے سامنے؟ اگر نہیں دیا گیا دیکھتا حق پہنچتا کہ میں دوسری برائیوں کو آشکار کروں. ممکن کوئی کیا اس نے میرے ساتھ سلا ظلم ہو گیا, مجھے اپنے آپ سے کہنا پڑے گا میں نے کسی بندے پہ ظلم نہیں کیا, میں نے کسی کا حق نہ رہے گا, میں نے کبھی کسی کی جیبت نہیں کی, میں نے اپنے نام دیکھ کے ضائع کیا ہوگا خدا نے سب برداشت کیا. پہلی چیز جو مجھے اور آپ کو چاہیے یہ کہ ہمارے اندر ضمیر میں اتنی خوبصورتی ہو کہ ہمیں باہر دکھانے میں کوئی مشکل پیش نہ سکے, اندر سے اچھا آپ کو صحیح چلتا. اور یہ میں آپ کو گارنٹی سے کہہ رہا ہوں کہ اگر آپ نے یہ دو پرسنالٹیز ختم کر دی اور اتنا اچھے ہو گئے کہ اندر اور باہر ایک ہو جائے, آپ کی زندگی کے 70-80% مسائل حل ہو جائے. لوگوں کو اس دو زندگی میں مان دیا ہے, لوگ اس کے بوجھ کے نیچے جان کر رہے ہیں اس وقت کہ وہ دو انسان جو بھی چلتا ہے, ایک دکھانے کا ہے اور ایک اندر بات کا ہے. اب یہ اچھا اسے ایک کرنے کے لیے کیا کرنا ہوگا, اسے ایک کرنے کے لیے یہ کرنا ہوگا کہ اگر کوئی آپ کی کمزوری ہے, اگر آپ کی کوئی غلطی ہے, اپنی غلطیوں کو معاف شروع کر دیں, نہیں میں نے تو غلط کر, اگر آپ کے اندر کوئی کوتاہی ہے دوسرے کے مقابلے میں اس کو قبول کر دینا, میرے اندر یہ کوتاہی اس کے اندر یہ بھی تھی. اس کام کا آسان ترین طریقہ یہ ہوگا کہ دوسروں کی تعریف کریں. خدا مطالعہ ہم لوگوں کی زندگیوں کو مشکل نہیں بنا رہا ہے, خدا مطالعہ ہماری زندگیوں کو آسان بنا رہا ہے, اور اس آسان بنانے میں خدا کا کوئی فائدہ نہیں ہوگا. اگر ہمیں ساتھ آپ انسان جنت میں چلے جائیں گے خدا مطالعہ میں کوئی چیز بھاری نہیں ہوگی, اگر سب کو جہنم میں بھیج دے گا اسے کوئی ٹینڈر نہیں ملنے والی ہوگی, اگر کسی کو جہنم میں ڈالتا ہے تو دشمن سے انتقام کے لیے نہیں ڈالتا, اور اگر کسی کو جنت میں بھیجتا ہے تو اس کو کچھ ملنا نہیں ہوتا کہ اسے جنت میں بھیج کے اسے کچھ مل جائے گا. وہ چاہتا ہے ہم سب کو بہتر زندگی گزارنا, بہتر زندگی گزارنے کا جو پہلا طریقہ یہ ہے میری کم کے اوپر دو شخصیتیں بتانا, اپنے آپ کو اتنا صاف ستھرا رکھیں اندر سے, اپنے آپ کو اتنا بات کو آپ پڑے کر دیں, غلط جذبات غلط افکار کو اتنا نکال دیں کہ آپ کو کوئی پرابلم نہ ہو کہ آپ کسی کے سامنے کھڑے ہو سکیں. اس کے ساتھ میں دوسری بات عرض کروں گا وہ یہ کہ اگر یہ کام آپ نے کر دیا تو پھر ہمیشہ سچ سچ زندگی آسان, ہمیشہ سچ 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 بولیں زبان سے بھی اور سچ بولیں چہرے سے. ہمیں سے کچھ لوگ ہیں جو زبان کے سچے ہیں چہرے کے جھوٹے ہیں, اور کچھ لوگ وہ ہیں جو زبان کے بھی سچے ہیں چہروں کے بھی سچے ہیں. آپ کو اپنے ماں پہنچنا چاہیے اور ماں جو اللہ کچھ لوگ ہیں تو دونوں بھی جھوٹے ہیں, زبان بھی جھوٹ ہے چہرے بھی. ہمیں تو جتنا اچھا ہونا پڑے گا اندر کی طرف اس کی کے ساتھ کہ نہ ہماری زبان جھوٹی ہو نہ ہمارا چہرہ جھوٹا, یعنی ہم اپنے آپ کو اتنا اچھا رکھ سکیں لوگوں کے سامنے ہنس سکیں. جب تک ہم پھر کوئی یہ کہے بھائی میرے اندر اگر کسی کو دیکھ کر تکلیف ہو رہی ہے تو میں کیسے چہرے پہ مسکراہٹ رہا ہوں, اگر میں مسکراہٹ رہا ہوں تو منافقت ہو جائے گی. تو سب سے پہلا سوال یہ ہوگا کہ میں اندر تکلیف کیوں ہو رہی ہے. ہمیں مومن کی ایک مومن کی نشانی بیان کرنا ہے, درود بھیج رہا ہوں ہم بنا خوشی اس کے چہرے پر ہوتی ہے اور غم اس کے دل کے اندر ہوتا ہے. مومن اپنے غم کو دوسروں تک نہیں پہنچاتا, اپنی خوشی کو دوسروں تک ضرور پہنچاتا ہے. جب وہ اندر سے غمگین ہوتا ہے اور باہر سے خوشی دکھاتا ہے تو کیا وہ منافقت کر رہا ہوتا ہے؟ वो ये सोच रहा है कि मैं अगर दूसरों को क्यों दूं, मुझे दूसरों को खुशी देनी चाहिए। तो दूसरों को अच्छी चीज देता है, सख्त चीज को अपने लिए संभाल कर रखता है। हमें इतना अच्छा होगा पढ़ाई करेगा, इतने अच्छे होंगे दो पांच सर्टिफिकेट डाल चले। नंबर एक, अपने अंदर से इतना अच्छा होने की कोशिश करते हैं, आपको दिखाने में मुश्किल ना हो। और नंबर दो, जबान और चेहरे की सच्चाई है, ये आपकी अपनी की दो इम्पोर्टेंट पॉइंट है। अगर आप इतना कर लेंगे तो मैं आपको गारंटी से कर रहा हूँ, पहली चीज जो आपको नसीब होगी वो इत्मीनान है, दूसरी चीज जो आपको नसीब होगी वो रिस्क है। खुदा तआला ने सब चीजों का दावा लगाया इन दो चीजों को ऊपर रखना पड़ा। अगर ये दो चीजें सही हो जाए, अंदर और बाहर का फर्क ना हो और जबान पर चेहरे की सच्चाई जाए, जिंदगी आसान, जिंदगी आसान है। इंशाअल्लाह खुदा तआला हमें इस दीन उम्मीद पर अमल करने की सलाहियत नसीब फरमाए। कुछ वक्त सवाल जवाब कर रखना चाहते हैं, अगर आपके जहन में कोई सवाल हो इस मामले में, कोशिश करते हैं कि कागज पर लिख लिए जाए, तो अगर लिख लिया जाए तो बहुत ही अच्छा है, और अगर नहीं लिखा जाए तो फिर जितना मुख्तसर करके सवाल कर सकते हैं आप सवाल करने की कोशिश कीजिएगा, और इंशाल्लाह हम कोशिश करेंगे कि इसका जवाब दे सकें। हत्या एक काम कोशिश कीजिएगा, सवाल आपका इस वजूद के अंदर और इसके ऊपर हमने बात मान ली। वैसे जाहिर रहने के अंदर इंसान के सैकड़ों सवाल हुआ है, लेकिन लहरों सारे सवाल से आप बात पाए नहीं कहा जा सकते, उनके ऊपर बात कर लीजिए जिसके ऊपर हमने गुफ्तगू करने की कोशिश की। वक्त के इमाम के हुजूर अदाए इहराम के लिए, उनके नजर दोस्त को हासिल करने के लिए एक बार फिर दुरूद भेजने में हम नजर आ जाए।
वो बेखौफ होता है, इंसान के अंदर आता है।
مثلاً کتنے اتنی دفعہ ہوا ہے کہ تعلق شہید کیے ہیں سید الشہداء کربلا کا واقعہ ہے، معلوم کتنی دفعہ ان کی اولاد طاہرہ میں سے لوگ شہید ہوئے. اسی ہندوستان پاکستان کے اندر جب پاکستان نہیں بنا تھا تو اس ہندوستان کے اندر نہیں، معلوم کتنی دفعہ تشہد اور صدا کے اندر قیام ہے. سب چیزیں وہی ہیں، دنیا کے اندر مختلف جگہوں کے اوپر اوپر وہ مشکل نہیں ہے. مشکل کیا ہے؟ مشکل یہ کہ ایمان نہ ہو نہ ہو اللہ تعالیٰ ہم خوف سے دو چار ہو جائیں گے. یہ مشکل ہے، یہ دین نہیں چاہتا. جہاں تک ہاتھ رہتا ہے کہ دین پہ عمل کرتے ہیں اور اس میں رکاوٹیں بہت زیادہ ہیں، شاید ایک وجہ یہ ہے کہ ہم نے دین پر پورا عمل نہیں کیا. مسئلہ سوال کا رکھتا ہوں، جواب دینا کس وقت کی آپ چاہتے ذہن میں سوچتی دے رہے دین میں. جیسے لڑکا پردہ کرتے ہیں تو شادی کو رکاوٹ ہوتی ہے. میں ایک بات آپ کو سب وہ جو پردہ کرتے ہیں سب کے سب سب دل میں سچے ہوتے ہیں سب کے سب سب. میں گارنٹی سے کہہ رہا ہوں اگر کوئی بچی پردہ کرے اور پردے کے ساتھ دل ہی سچائی رکھے تو پردہ اس کا شادی کا رکاوٹ نہیں بن سکے گا. مثلاً آپ دیکھا کہ اگر داڑھی ہوتی ہے جاب نہیں ملتی ہے، داڑھی ہمارے کو جاب میں ضروری سمجھا جاتا ہے. میں ایک بات سوچتا ہوں اگر ایک انسان ہو جس کے بارے میں مشہور یہ ہے کہ یہ امانت دار ترین انسان تھا، ایماندار ترین انسان تھا، یہ پیسے کی کبھی غلطی نہیں کرتا تھا، تو کیا داڑھی کی وجہ سے لوگ اسے جاب نہیں دیں گے؟ 100% دیں گے. صرف بھی ہونا سر پر مونڈ بنایا ہوا تب بھی دیں گے. کیوں؟ امانت دار. جس جگہ پہ امانت دار کی ضرورت ہے وہاں پر اس کو جاب ملے گی، چاہے اس کی گاڑی ہو چاہے اس کی گاڑی نہ ہو، امانت داری چاہیے. ہمارے ساتھ مشکل یہ ہے ہم نے دین سے ظاہری چیزیں دی، باطن بھی محنت نہیں کر رہے. تو جب ظاہر کے اوپر رکھتے ہیں باطن نہیں ہوتا، لوگ ظاہر سے چڑ جاتے ہیں، لوگ ظاہر سے بھی چڑ جاتے ہیں. سب سے اوپر قرآن کا نام سے ملتا، اگر ایسا ہے کوئی بچی پردہ دار تو ہے لیکن دل کے اندر کتنا پردہ ہے اس کے بعد اس کی شادی نہ ہو گئی کہ پردے کی وجہ سے نہیں ہو گئی. نہیں، پردہ مشکل نہیں تھا، اندر بھی مشکل. ارے یہ ایک اور مشکل تھی، تو یہ مشکل سب سے مشکل یہ ہے کیا دین میں مشکل نہیں آتی کبھی؟ اللہ نے کہا یہ کہا تھا کہ جو دین پہ چلے گا اسے کبھی مشکل میں نہیں ڈالتا، یا قرآن کریم نے فرمایا تھا کہ گمان میں نہیں کرتا کہ ہم تمہارا امتحان نہیں دیں گے. خدا تعالیٰ کا بندہ تو سوچنا بھی نہیں کہ ہم تمہارے امتحان نہیں دیں گے، ہم امتحان نہیں دیں گے. وَلَنَبْلُوَنَّكُمْ يَقِينًا 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 امتحان دیں گے. تو کیا میں دین پر عمل کر کے سوچا تھا میرا امتحان نہیں ہوگا؟ امتحان تو ہونا ہے، مشکلات بھی آتی ہیں، اہل بیت کے ساتھ بھی آتی ہیں. تو کوئی نہ سوچے دین پہ عمل کریں گے امتحان نہیں ہوگا. دین پہ عمل کریں گے امتحان ہوگا، صرف یہ ہم اندر سے مطمئن ہوئے اگر ہمارے دین میں سچائی لگی. اور یہ میں آپ کو گارنٹی سے عرض کر رہا ہوں، اگر کوئی دین پر عمل کرے واقعی دین پر، صرف ظاہری دین پہ عمل نہیں کرے، صرف داڑھی نہ رکھے دل میں بھی سچائی رہے، تو اس کے راستے میں کوئی چیز رکاوٹ نہیں ہو سکتی. پوری دنیا کو لوگ چاہیے، پوری دنیا کے لوگ چاہیے، اس میں ٹیلنٹ چاہیے ہوگی. مثلا فرض کریں ایک بچہ جس کے پاس بہت ٹیلنٹ ہے، بہت اچھی پڑھائی ہے، بہت اچھا کام آتا ہے، داڑھی ہو اور کام نہ ملے، میں کہوں گا نہیں یہ نہیں ہو سکتا. اگر تمہیں کام اچھا آتا ہے نہ گاڑی ہو یا نہ ہو تو ایک جاب مل جائے گی، وہ کام مل جائے گا، تو کام اچھا ہونا چاہیے. مشکل میں اطمینان آنے کی پہچان یہ ہے کہ انسان کے بے نیاز ہونے کی حد ہے. ایک سادہ سا فارمولا اختیار کرتے ہیں، کچھ باتیں ہوتی ہیں بہت لمبی چھوٹی ہو جاتی ہیں جو جواب میں نہیں کہہ جا سکتی. سادہ ترین بات کیا ہو سکتی ہے؟ سادہ ترین بات کیا ہو سکتی ہے؟ اگر آپ بے نیاز ہیں تو جو لوگوں کے ہاتھ میں چیزیں ہوں گی آپ اس پہ نظر نہیں رکھیں گے. آپ بے نیاز ہیں. مثلاً میں کہیں پہ گیا، میں نے کسی کی جیب میں پین دیکھا کہ مجھے بہت پسند آیا، اب میرا ذہن یہ کہہ رہا ہے کہ میں کیسے لے سکتا ہوں، اس کا مطلب میں بے نیاز نہیں. اگر بے نیاز ہوتا تو میرے ذہن یہ نہیں آنا چاہیے. بے نیازی کی علامت کیا ہوگی؟ بے نیازی کی علامت یہ کہ جو لوگوں کے ہاتھ میں ہے مجھے اس کی کوئی پرواہ نہیں ہے. اگر میں ایسا ہوں تو اس کے سمے میں بے نیاز ہوں، ورنہ بے نیاز نہیں ہوتا. اچھا بعض اوقات کیا ہو رہا ہے؟ یہ سوال دیکھا ہے یہاں کے لوگ پریشانی ہیں، یہاں اس علاقے کے حالات سے پریشان ہیں اور اصلی و شہادت کی صورت میں ثابت قدم رہنے سے متعلق مشورہ چاہتے ہیں کہ ان سب حالات میں دین پر عمل کس طریقے سے کیا جائے۔ ہمیشہ دیکھیے گا دین میں مشکل کو حل کرنے کا طریقہ کار کیا کیا ہے، مثلا جو ایک روایت آپ کے حق میں عرض کرتا ہوں، درود بھیجے گا محمد
دوستی کرنی ہے،
ہم نے دوستی کرنی ہے، پسند نہیں ہے تو میں خود پسند نہیں کرتا، اللہ کی خاطر پسند کر سکتا؟ اللہ کی خاطر پسند کر سکتا؟ کیا اہل بیت کا اللہ کو سلام جانتے نہیں سکھا سکے نظر انداز کر سکتا؟ اور آخر میں اگر اس پوائنٹ پر اوپر اور تھوڑا سا عرض کروں، حتی کہ ہم انسان کی دشمن بناتے ہیں، ہم کیسے بناتے ہیں؟ زیادہ تر جو دشمن بناتے ہیں ہم ایسے بناتے ہیں، ہم سامنے والے سے کچھ توقع رکھتے ہوتے ہیں کہ اس سے ہمیں کچھ ملے گا، بس یہاں دشمنی شروع ہوتی ہے۔ اگر آپ جتنا کر سکتے ہیں دل کے اندر، کہنے کے لیے نہیں ہے، کہنے کے لیے نہیں کہ میں چیز کے سامنے جا کر کہوں میں تم سے کوئی توقع نہیں رکھتا، نہیں نہیں، اس سے تو معاملہ اور خراب ہو جائے گا۔ دل کے اندر یہ سوچوں مجھے اس سے توقع نہیں ہے، مجھے خدا سے توقع ہے، دل میں یہ سوچوں، کہنے کا نہیں ہے، کہیں گے تو معاملہ خراب ہے، اس کا مطلب سامنے آپ سے تمہاری کوئی حیثیت نہیں رہتا، کہنے کی کوشش نہ کریں، لیکن حتی الامکان کوشش یہ کریں کہ مجھے توقع کسی سے نہیں ہونی چاہیے، مجھے توقع صرف خدا سے ہونی چاہیے۔ اور اگر کوئی اس کے اوپر بھی بڑھانا چاہتا ہے تو ایک اور کام کرے گا، دینے کی ٹھان لے، مجھے دینا ہے، دینا نہیں ہے۔ اگر کوئی انسان اپنی زندگی کے اندر یہ سوچ لے مجھے دوسروں سے لینا نہیں ہے، مجھے دوسروں کو دینا ہے، اور پیسے نہیں دے سکا، کچھ نہیں دے سکا تو دعا تو دے سکتا ہوں، اگر کوئی یہ ٹھان لے، اس سے زیادہ بے نیاز انسان دنیا میں کوئی نہیں ہے۔ بد قسمت سے ہم جب اڑتے ہیں، ہم جب کسی سے ملتے ہیں سوچتے ہیں اس سے ہمیں لینا کیا ہے، بس یہیں پہ ساری دشمنیاں شروع ہوتی، یہیں پہ ساری بے سکونی شروع ہوتی، جو زندگی میں سکون نہیں آتا، جو زندگی میں بے برکتی آتی ہے، وہ اس وجہ سے ہم اللہ کے قاعدے اور قانون کے خلاف عمل کر رہے ہیں۔ اللہ کا تعالیٰ قانون کیا ہے؟ توقع مت رکھو اور دینے کی ٹھان لو۔ اب ممکن ہے کوئی شخص یہ کہے کہ میرے پاس دینے کو کچھ نہیں ہے تو میں اسی لیے سکتا ہوں، آپ سے ہم دعا تو نہیں سکتا ہوں، اور خاص کر جب طور پر دوسرے کے طور پر سوچیں، کوئی شخص یہ کہے کہ میری فلاں سے بات نہیں بنتی، فلاں سے میرے دل کے اندر ایک بغض ہے، میں کیا کروں گا؟ میں کہوں گا اس کے لیے تنہائی دعا کرو، تنہائی میں اس کے لیے دعا کرو، خدا ان کا جو بغض ہو اس سے دل سے نکال دے گا اور سوچے گا اچھا ہی جان جائے گا ان شاء اللہ۔ خدا تعالیٰ ہمیں دین امید پر عمل کرنے کی صلاحیت نصیب فرمائے، خدا تعالیٰ اہل بیت اطہار علیہم السلام کی قربانیوں کے صدقے میں ہمیں اس دین کی نصرت کرنے کی سعادت نصیب فرمائے، خدا سے دعا کرتے ہیں پاک پروردگار تجھے واسطہ محمد والے محمد کا سید کے لشکر کے ذات میں اضافہ فرما، ان کے دشمنوں کو نیست و نابود فرما، ہماری زندگیوں کا انتقام دین کی راہ میں شہادت قرار فرما۔ ربنا تقبل منا انك انت السميع العليم، بجاه محمد وال الطاهرين، تمام قلوب کی جو مشکلات سے دوچار ہیں، خدا کرے دشمن کی اسیری کے اندر ہیں، بے گناہ جیلوں کے اندر ہیں، ان سب کی رہائی کے لیے اور جو دنیا سے رخصت ہو گئے ہیں، ان سب کے مقامات کی بلندی کے لیے ایک بار پھر درود بھیجیں محمد والے محمد۔